नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी मोहन मैनालीको नियात्रा मान्ठा डराएको जोक सुन्दै आएका छौं। गएको साता हामीले मान्ठा डराएको जोकको नौं श्रृंखला वाचन सुन्यौं। नौं श्रृंखलामा पुग्दा कोटबाडा पुगेका छौं हामी। यो त्यति बेलाको नियात्रा व्याख्या भइरहेको छ जति बेला 2060 साल थियो। 2060 जेठ 13 गते कोटबाडा कालीकोटको कथा लेखक मोहन मैनालीले लेखिरहनु भएको छ। त्यो क्रममा अब अगाडि कसरी बढ्छ आज सुनौ पृष्ठ 195 बाट। खुट्टो अलि ठिक भए जस्तो छ, म पनि सँगै जान्छु दाई। बिहान नगेन्द्र र म हिँड्न लाग्दा मोहनले भने, क्यामेराम्यानका साथ कोटबाट जाँदा बेग्लै फाइदा हुन्थ्यो, त्यहाँको अवस्थालाई उनले राम्रोसँग खिच्न सक्थे, त्यसैले उनी पनि सँगै जाने भन्दा म खुसी भएँ। पर्सि बेलुका मानमा आइपुगेनौँ र ढिलो हुन्छ भनेर खबर पनि पठाएनौँ भने निपर्सिदेखि हाम्रो खोजी गर्नुहोला। छुट्टिने बेला मैले अशोकलाई भने, त्यसो गर्नु पर्दैन, तपाईँहरूलाई खतरा हुँदैन। अशोकले हाँसेर शुभकामना दिए। चिया खाइसकेर म मोहन र नगेन्द्र मानमाबाट ओह्रालो झऱ्यौँ। दाई खुट्टो दुख्यो, म त जान सक्दिनँ होला। 10 मिनट जति ओह्रालो झरेपछि मोहनले भने। मोहन हत्तपत्ता आफ्नो दुःख देखाउँदैनथे, निकै दुखेकाले नै उनले यसो भनेको हुनुपर्थ्यो। भिडियो क्यामेराबारे सामान्य ज्ञान सम्झाइ मागेर क्यामेरा मैले लिएँ, उनी फर्किए। भिडियो क्यामेरा कसरी चलाउनुपर्छ भन्ने सैद्धान्तिक ज्ञान त मलाई थियो, तर व्यावहारिक ज्ञान शून्य बराबर थियो। जहिले पनि योग्यतम क्यामेराम्यानसँग काम गरेकाले मैले क्यामेरा चलाउनै परेन। मैले अहिलेसम्म जम्मा जम्मी 10 मिनटभन्दा बढी दृश्य खिचेको थिइनँ, तर सोनीको PD150 क्यामेरा चलाउन यसअघिका युमेटिक वा बेटा क्याम जस्तो जटिल थिएन। तैपनि अनुभवहीन हातलाई क्यामेरा चलाउन सजिलो थिएन। त्यसमाथि मैले भिडियो क्यामेरा मात्र चलाएर पुग्दैन थियो, स्टिल क्यामेरा पनि चलाउनु पर्थ्यो, निर्देशनको काम पनि आफै गर्नुपर्थ्यो। माओवादीसँग कुराकानी गर्न भने नगेन्द्र मभन्दा योग्य थिए। जेठ महिना भए पनि कालीकोटमा अहिलेसम्म गतिलो पानी परेको थिएन, सुक्खाले सबै कुरा सुकाएको थियो। यस्तै बेला कसैले सल्लाहको जङ्गलमा आगो लगाइदिएछ। मूल आगो निभिसकेको भए पनि धेरै ठाउँमा दुवाइरहेको थियो। सल्लाहकारीको बाटोमा कतै आगो छल्दै, कतै तल कर्णालीबाट बालुवा बोकेर उकालो आएका भेडाको बथानलाई बाटो छोड्दै हामी ओह्रालो झरिरह्यौँ। पूर्वी पहाडतिर भए यति बेला बारीमा मकै दोहोरो गोडिसकेका हुन्थे, तर यहाँका बारी बाँझै थिए। बाटामा हामीले फाटाफुट्टा मात्र मानिस हिँडेको भेट्यौँ, बारीमा पनि मानिस देखिँदैनथे। मानमाबाट हिँडेको 1.5 घन्टामा हामी रेङ्गिलको पुल आइपुग्यौँ। हामी कोटबाट जान लागेको भन्दा पुलवारीको गाउँका केही मानिसले पत्याएन। जान देलान् र, उनीहरू सबैले भने। उनीहरूले त्यसो भन्दा पनि हामी हतोत्साही भएनौँ, किनभने कर्णालीको पुलमा फाटाफुट्टा मानिस ओहोरदोहोर गरिरहेका थिए। हामीलाई अलिअलि डर देखाउने कुरा चाहिँ रेङ्गिलको पुल थियो, त्यसलाई पुल भन्न मिल्दैन थियो। तल र माथि 2-2 वटा फलामे लट्ठा टाँगिएका थिए। तलको लट्ठामाथि बाँसका भाटा ओछ्याइएका थिए, बिचबिचका भाटा फुस्किसकेका थिए। लट्ठा खुकुलिएर पुलले नदीको पानी छुन आँटेको थियो। मान्छेहरू बडो डराएर पुल तर्दै थिए। 2057 मङ्सिर 14 गते दिउँसोसम्म रेङ्गिल घाटमा गजबको फलामे झोलुङ्गे पुल थियो। त्यो पुल हेर्नका लागि मात्र पनि वरपरका मान्छे रेङ्गिल घाट आउने गर्थे। तर त्यस रात माओवादीले गाउँलेका हातमा तेजाब थमाइदिए। आफूसँग भएका आरी र बञ्चरो बोकेर रेङ्गिल घाट जाऊ र पुल काट भने। माओवादीको यो आदेश गाउँले बाध्यतावश पालना गरेका थिए। रेङ्गिल घाटभन्दा अलि तल लालीघाटको कर्णाली नदीको पुल काट्न पनि उनीहरूले यसै गरी लालीघाट छेउका मानिसलाई लगाएका थिए। युद्धले मानिसलाई कति सताएको छ भन्ने कुरा यस पुलले देखाएको थियो। त्यसैले अप्ठ्यारो पुल तर्दै गरेको दृश्य मैले भिडियो र स्टिल दुवै क्यामेराले खिचेँ। अरूले तरेको खिच्दै खतरनाक लाग्ने पुल आफैले तर्ने बेला आएको थियो। पुल नजिक पुग्दा कर्णाली नदीमा बाढी आएको प्रष्ट देखियो। कर्णाली नदीको उत्पत्ति तिब्बतको कैलाश पर्वत वरपर भएको हो। पानी नपरे पनि जेठको घामले तिब्बत र नेपालका हिमालका हिउँ पगालेकाले नदीमा बाढी आएको थियो। नगेन्द्र अगाडि लागेर पुल तरे। मैले आफूले पुल तरेको दृश्य आफैले खिच्ने निधो गरेँ। भिडियो क्यामेराको लेन्सलाई सकेसम्म वाइड बनाएँ। यसो गर्दा खिचेको दृश्य प्रष्टसँग देख्न सकिन्थ्यो। क्यामेराको फित्ताले क्यामेरालाई घाँटीमा झुन्ड्याएर उँधो फर्काइदिए। क्यामेरा तयार पारेपछि पुल तर्न थाले। जति अगाडि गयो उति डर लाग्दो। पानी भएको ठाउँमाथि नपुगुन्जेल त उस्तो डर लागेको थिएन। पानीको ठिक्क माथि पुगेपछि धेरै कुराले तर्सायो। नदीको छालको आवाज बडो कर्कश भएको थियो। हिउँ पग्लेर आएको हुनाले तलबाट असाध्यै चिसो हावा आएको थियो। जति अगाडि गयो पुल उति तल झुन्डिएको थियो। पानी नजिक पुगेको थियो। बिचबिचका भाटा खसिसकेकाले पुलको भुइँतिर नहेरेका खण्डमा खुट्टा छिर्न सक्थ्यो। हेरौँ भने रिङ्गटा लागेर पुल माथितिर बगे जस्तो लाग्थ्यो। यस्तो पुल मैले 2038 सालमा ताप्लेजुङको हान्द्रुङमा तमोर नदीमा पनि तरेको थिएँ। तर त्यो नदी कर्णालीभन्दा कता हो कता सानो थियो, कता हो कता कम खतरनाक थियो। बिचमा पुग्दा असाध्य रिङ्गटा लागेपछि एकछिन आँखा चिम्लेर जहीँको तहीँ उभिएँ। तर यस्तो खतरनाक पुल तर्न जति बढी समय लगाए उति खतरा हुन्थ्यो। पुल कुनै पनि बेला चुडिन सक्थ्यो। पुल लत्रेर पानी छोएपछि त्यसलाई गडगडाउँदो छालले बगाउन सक्थ्यो। त्यसैले एकछिनमा आँखा खोलेर सकेसम्म चाँडो अघि बढे, जसोतसो पुल पार गरे। यस्तो पुल तर्न पाउनु पनि यहाँका मानिसका लागि अहोभाग्य बनेको थियो। केही हप्ता अगाडिसम्म रेङ्गेलघाटबाट मान्छे वारपार गर्न सक्दैनथे। माओवादीका नेता बाबुराम भट्टराईले कालीकोटको सदरमुकाम मानम खाडा चक्रमा गर्ने भाषण सुनाउन मानिस ओसार्नुपर्ने भएकाले माओवादीलाई यहाँ पुल नभई भएन। त्यसपछि उनीहरूले तिनै स्थानीय बासिन्दालाई अस्थायी पुल बनाउन लगाए, जसलाई उनीहरूले 2057 सालमा फलामे पक्की पुल काट्न लगाएका थिए। यसरी बनेको पुलले हामीलाई धेरै राहत दियो। तर हामी तरेको एक हप्तापछि भने त्यो पुललाई कर्णालीको भेलले बगाएर मान्छेको दुःख फेरि जस्ताको तस्तै भयो। पुलपारी कर्णालीको किनारै किनार बाटो थियो। कालीकोट र मुगुको पश्चिमी भेग, बाजुराको पूर्वी भेग र हुम्लाको दक्षिणी भेगका मानिस यो बाटो तलमाथि गर्थे। सामान्य अवस्थामा भए यो बाटोमा दोहोरी लत बटुवा हिँड्ने गर्थे, तर अहिले आक्कल झुकल मात्र मानिस हिँड्थे। हामीले बाटो छेउको एउटा पसलमा खाना बनाउन लगायौँ। त्यहाँभन्दा माथि गाउँमा खाना खान नपाइने टुङ्गो थिएन। त्यसमाथि बिहान खाजा नखाएको र यहाँसम्म ठाउँ ठाउँमा खिच्दै हिँडेकाले हामीलाई अलि बढी भोक लागेको थियो। बिहान 11 बजे खाना पाकुन्जेल पर्खँदै गर्दा माओवादीका एकजना सुराकी हामी भए ठाउँ आए। को हो, कहाँ जान लागेको, किन जान लागेको, कसका अनुमतिले जान लागेको आदि इत्यादि सोध्न सकिने जति सबै कुरा सोधिसकेपछि उनले हामीलाई आदेश दिए, पार्टीबाट खबर नआइन्जेल यहाँबाट कतै नहिँड्नु। 12 बजे खाना पाक्यो, खाइ पनि सक्यौँ, तै पनि पार्टीको खबर आएन। खाना खाएको 1 घन्टासम्म पर्खँदा पनि खबर नआएपछि हामी खोला किनारको मूल बाटो छोडेर सेरी जिउलातिर लाग्यो। कोटबाट जान सिधै उकालो गए हुने थियो, तर त्यहाँ पार्टीसँग कुरा गरेरै जाउँ भन्ने लागेर हामी त्यता लागेका थियौँ। हामी अलिक मासतिर पुगेपछि दुईजना 20-22 वर्षका केटाहरू माथिबाट तल झरे। उनीहरू माओवादी थिए। हामीलाई केरकार गर्न थाले। हामीले सबै कुरा बताएपछि हामी जरुरी कामले जन्त जानुपर्ने भयो। हामी नआइपुगुन्जेल पार्टी अफिसमा बस्नु भनेर उनीहरू हिँडे। उनीहरू पक्कै पनि हामीसँग कुरा गर्न तल झरेको हुनुपर्थ्यो, तर उनीहरूको आदेश अवज्ञा गरे बापत हामीलाई पार्टी अफिसमा पर्खिबस्ने सजाय दिन खोजेका होला जस्तो लाग्यो। हामी सकेसम्म चाँडै आउनु है भनेर उकालो लाग्यो। डोल्पादेखि कालीकोटसम्म पुग्दा हामीलाई ठाउँ ठाउँका माओवादीले बारम्बार भनेका थिए, हाम्रो अग्रभागमा जान जनसत्ताको अनुमति लिनुपर्छ, जनसत्ताका नियम पालना गर्नुपर्छ। कर्णाली पारीको कालीकोट उनीहरूको मजबुत किल्ला थियो। त्यसैले यहाँ जान जनसत्ताका नियम लगाउन खोज्छन् भन्ने कुरा पनि थाहा थियो। तर समस्या कहाँनिर थियो भने यी नियम कस्ता छन् भन्ने कुरा माओवादी स्वयंलाई थाहा थिएन। त्यसैले मान्छे ठाउँ र समयपछि यस्ता नियम फरक हुन्थे। समग्रमा यो नियम थियो माओवादीहरूले भनेका बेला भनेका कुरा मान्नु। हामी यही नियम मानेर सेरिजुला गाउँमा रहेको माओवादीको अफिस गयौँ। चौडा आँगन भएको यो घर कुनै सामन्तीको हुनुपर्छ, पार्टीले कब्जा गरेको, त्यसैको एक तला माथि गएर बस्यौँ। हामी त्यहाँ पुगेपछि एकजना दुईजना गरी मानिस आए। सबैभन्दा पहिले आइपुग्ने मान्छे भक्तबहादुर गिरी थिए। उनले भने यहाँका मानिसलाई माओवादी बन्ने बाटो हो यो, त्यता नगए तिमीहरू बाँच्दैनौ भनेर सरकारले धकेलेको हो, माओवादी सम्बन्धी शिक्षा दिने सरकार हो। उनले यहाँ भएको सरकारी दमनको श्रृङ्खला सुनाए। सरकारले यहाँको ढुङ्गा माटोलाई पनि माओवादी ठान्यो। राजकोटबाट त्यही वर्ष बछैसरी आएका तिलबहादुर विकको घरलाई माओवादी ठानेर लडाइदियो। जोखे तिरुवाकी जानलाई सरकारले नै मार्यो। गम्भीर लोहर वनमा घाँस काटेर फर्काँदै थिइन्। भर्खर जन्मेको छोरो भोकायो होला भनेर हतार हतार घर जाँदै थिइन्। गोली हानेर मारे। गिरी ठट्याउलो पारामा कुरा गर्न सिपालु थिए, त्यसैले उनलाई माओवादीको पार्टी अफिसमा माओवादीकै आलोचना गर्न पनि छुट थियो। उनले भने युद्धविराम भनेर के गर्ने, बाख्रा पाल्यो बेच्ने उपाय छैन, माओवादीले मानमा खाँडा चक्र लगेर बेच्न दिँदैन, युद्धविराम भङ्ग भयो भने त यहाँ बस्न सकिँदैन, म त जान्छु दिल्ली कमाई खान। अलि पहिलेदेखि भएको सरकारी दमनको एउटा घटना पनि उनले सुनाए। रकुको हाई स्कुलका हेडसरले बिएससी पढेको ठानेर एकजना अनपढ मान्छे उठाएर ल्याएछन्। ऊ क्या त उहाँले नै हो, ऊ त्यो मास्टर ल्याएको। बोल्दा बोल्दै त्यहाँ आइपुगेका मानिसलाई उनले देखाए। नौ कक्षाको हिसाब पढाउँदा पनि गाइड हेर्दो रहेछ। त्यो मास्टर ठिक भएन भनेर शिक्षा कार्यालयमा डेलिगेसन गएको जेसीएलले पुलिस बोलाएर थुनाइदियो। पुलिस हिरासतमा बसेका बेला झ्याल बाहिरतिर हेर्दा गिरीले विभिन्न पार्टीका मान्छे प्रहरी कार्यालयमा पसेको देख्दा रहेछन्। हरेक मान्छे आउँदा उनलाई आश लाग्दो रहेछ। उनीहरू सबैजना मैला छुट्याउन आए जस्तो लाग्थ्यो, तर उनीहरू त आफ्नै कामले पो त्यहाँ गएका हुँदा रहेछन्। उनले भने दस दिनपछि बल्ल छुटेर घर आइपुग्न पाएको छैन, माओवादीले रेङ्गिलको पुल काट्न जा भने गएँ, सबैसँग मिलेर पुल काटेँ। त्यति बेला पुलिस आयो भने एकलौरो हानेर उसले बोकेको राइफल कसो खोज्दिन भन्ने लागेको थियो। पार्टी अफिसमा हामीसँग कुरा गर्नेमा कमरेड विद्रोह पनि थिए। उनले बताएअनुसार उनी मङ्गलसेल ब्रिगेडका सिपाही थिए, युद्धविराम भएको मौका पारेर घर आएका, जेठ 15 गते हाजिर हुनु पुग्नुपर्छ उनले भने। उनले पनि सरकारी दमनको श्रृङ्खला सुनाए। आमाको काखको 3 महिनाको बच्चालाई पनि मारेको छ, गोरीकला बटालाको छोरा। उनी माओवादीकी श्रीमती थिइन्। बाख्रा लिएर वन गएको मान्छेलाई मारे। कुहिरो लागेको बेला थियो, दाईलाई मार्न खोजेछन्। बहिनी झस्केर पछि सरेर फुत्किछन्। दाई चाहिँलाई मारेर कर्णालीमा फाले। उनीसँग हामीले लामो कुराकानी गर्यौँ। त्यसबेला हामीलाई माओवादीले पार्टी अफिसमा एक किसिमले थुनेर राखेको पनि फाइदै भयो जस्तो लाग्यो। विद्रोहसँग कुराकानी सकेको एकछिनमा कमरेड प्रभाकर आइपुगे। उनी गाउँ जनसरकार प्रमुख थिए। उनीसँग घरबाट लखेटिएका मानिसलाई घर फर्काउने, रेङ्गिर पुल र हुलाक आदिबारे कुरा गर्यौँ। यहाँबाट गएका मानिसहरूसँग हाम्रो पूर्वाग्रह छैन, आउन बसुन् उनले भने। तर सबै मानिस आउन र बसुन् भन्ने उनको चाहना पक्कै थिएन। हामी कुराकानी गरिरहेको घरमा धनी यहाँ आएर आफ्नो घरमा बस्यो भने त उनीहरूको पार्टीकै उठिबास हुन्थ्यो। पार्टीसँग सल्लाह गरून् उनले भने। यो भनेको चाहिँ पार्टीका नाममा माओवादीका मान्छेका हरेक हुकुम चुपचाप मानुन् भनेको। युद्धविरामको बेला पनि माओवादीले कर्णाली पारीका गाउँमा हुलाक चल्न दिएका थिएनन्। मैले यो कुरा कमरेड प्रभाकरलाई सोधेँ। हुलाक चलाउन निर्देशन छैन, मानमाबाट उनीहरूले चिठीपत्र पठाए भने हामी यहाँबाट अन्त पठाइदिन्छौँ उनले भने। रेङ्गिलको पुल नि, पुल नभएर गाउँलेलाई साह्रै अप्ठ्यारो परेको रहेछ मैले सोधेँ। पुल बनाउन दिने निर्देशन छैन, पार्टीको निर्णय छैन उनले भने। युद्धविरामको मौका छोपेर धेरै विकासीय संस्था गाउँ पस्न खोजेका थिए, तर तिनलाई माओवादीले आमा समूह, बाबु समूह, छोरी समूह, बुहारी समूह केही गठन गर्नु पर्दैन, जनसत्तालाई पैसा सुम्पा र फिर्ता जाऊ भन्ने गरेका थिए। यी र यस्ता धेरै कुराबारे मैले कमरेड प्रभाकरलाई सोधेँ। जनताले निर्णय गर्छन्, पार्टीले निर्णय गर्छ, उनले धेरैवटा प्रश्नको एउटै जवाफ दिए। जनसरकार प्रमुख धेरै बोल्दैनथे। हामीले अहिलेसम्म भेटेका माओवादीले जस्तो गरी माओवादी शब्दावलीको वैरो पनि लगाएनन् उनले, हामीलाई केरकार पनि गरेनन्। छोटो र सौहार्दपूर्ण कुराकानीपछि गाजस प्रमुखले हामीलाई कोटबाट जाने अनुमति मिल्यो मिलेन केही भनेन, बरु एकजना मान्छे हाम्रो साथ लगाइदिए। सुरुमा हामीले यस्तै सोचेका थियौँ, तर पछि थाहा पायौँ हामीलाई थाहै नदिकन उनको अधीनमा पारिएको रहेछ। हामीलाई गाउँका कसैसँग कुराकानी गर्न नदिकन सोझै कोटबाट पठाउन गाजस प्रमुखले ती मानिसको बन्दोबस्त गरेका रहेछन्। Ah आफ्ना साथ लगाइदिएका मानिसको घर चेरीज्यूला थियो। उनी माओवादी सेना र पार्टी कतै पनि थिएनन्। परेको बेला माओवादीको काम गर्दै जा रहेछन्। अछामको मङ्गलसेन आक्रमण गर्ने हुलमा उनी पनि गएका रहेछन्। आक्रमणपछि कम्प्युटर जस्ता सरकारी अफिसका सामान बोकेर कालीकोट फर्केका रहेछन्। ती मानिस हाम्रो साथ नलगाइदिएका भए पनि हामीसँग त्यहाँका मान्छेले खुलेर कुरा नगर्ने रहेछन्। त्यसमाथि कसैसँग कुरा गर्ने समय पनि थिएन हामीसँग। सेरीज्यूलाई छोड्दा 3 बजिसकेको थियो। त्यसैले ती मान्छे साथ लगाइदिएर हामीलाई केही फरक परेन, बरु सजिलै भयो। उनले बाटो देखाइदिए। हामीसँग हिँडेको 5 मिनटपछि नै हाम्रो ट्राइपोड बोक्न सघाइदिए। माओवादीको स्वीकृतिका लागि दिनभर जस्तो पर्खेर सेरीजुलाबाट हिँड्दा हामीलाई थप केरकार सहनु पर्दैन जस्तो लागेको थियो। तर चाँडै नै हाम्रो त्यो भ्रम टुट्यो। हामीले 45 मिनट जतिको अलिअलि उकालो बाटो पार गरेका थियौँ। हाम्रो बाटोभन्दा केही तल 200 मिटर परबाट हामीलाई कसैले आत्तेजी गरेर हकार्यो। को कहाँ जान लागेको? हिमसरक बाघ गाउँ पस्दा मानिस जसरी आत्तेर कराउँछ उसको आवाज त्यसरी नै आत्तिएको थियो। त्यहाँ एउटा घरको आँगनमा 15-20 जना मानिस उभिरहेका थिए। म त्यतै आएर बनाउला, हाम्रो हेरालु यसो भनेर ओह्रालो लागे। हामीले त्यहीं पर्खिराख्नुपर्ने भयो। उनी गए। उनले ती मानिससँग 10-15 मिनट कुराकानी गरे। त्यही बाटो बाटो जाँदै गर्नु, म एकछिनमा आउँछु, उनले ठूलो स्वरले कराएर हामीलाई भने। हामी दुईजना अघि लाग्यौँ। 15 मिनट जति हिँडेका थियौँ, दुईटी महिला भेटिए। हामी चुप लागेर उनीहरू भए ठाउँभन्दा अगाडि जान लागेका थियौँ। पिठ्यौँमा बच्चा बोकेकी महिलाले च्याठिएर एकै सासमा सोधिन्, को कहाँ जान लागेको, कसले अनुमति दियो? युद्धविराम गर्दा माओवादीले राजा ज्ञानेन्द्रले नियुक्त गरेको सरकारसँग आचार संहितामा हस्ताक्षर गरेका थिए। त्यसमा निरस्त्र नेपालीलाई नेपालका जुनसुकै ठाउँमा पनि निर्धक्कसँग हिँड्नमा रोक नलगाउने भनिएको थियो। सेना ब्यारेकभन्दा 5 किलोमिटर टाढा गए भने माओवादीहरू आचार संहिता मिच्यो भनेर कोकोहोलो मचाउने गर्थे। गाउँ जाने निरस्त्र मानिसलाई भने कसले अनुमति दियो भने सोध्थे। उनको चित्त बुझे मात्र गाउँ जान दिन्थे। हामीले आफ्ना बारेमा बतायौँ। त्यसपछि उनी गाली गर्न थालिन्। पत्रकारहरू निरङ्कुश, हत्यारो, तानासाई ज्ञानेका मतियार हुन्। उनले माओवादीका कुरा नलेखेको भनेर पत्रकारलाई साह्रै क्षुद्र गाली गरेपछि मैले पनि अलिक कठोर हुनु पर्यो। दुई थरीको चपेटामा परेका निर्दोष मानिसका परिवारको कस्तो अवस्था छ भन्ने कुरा तिमीहरूले बुझेका छौ, हामी पत्रकारले देखेका छौँ र ती मानिसको कुरा हामीले बाहिर ल्याएका छौँ, त्यो कुरा तिमीहरूलाई थाहा छ? मैले अलिक कड्किएर भने। तर म जति नै कड्किए पनि सबैभन्दा नरम माओवादी जति कडा हुन सक्दिन थिए। त्यसपछि तिनी नरम भइन् र भनिन्, उकालो उकालो हिँड्दा हाम्रा पसिना जति चुहिए त्योभन्दा बढी आँसु चुहिएको छ भन्ने कुरा कसले देखिदियोस्? यति बेला भने उनी मान्छे जस्तै नरम भइन्। आँसुलाई हाँसोमा र दुःखलाई सुखमा बदल्न मद्दत गर्नुहोला। यत्तिको नरम भएर बोल्नेको कुरा सुन्न हामीलाई कुनै आपत्ति थिएन। उनले कति वर्ष लगाएर घोकेका अर्थ थाहा नभएका शब्दावली राखेर धेरै बेर अर्थी दिइन् र छुट्टिने बेलामा भनिन्, धान बाक्लै रोप्नुहोला, यहाँ धान रोप्ने कुरा कसरी आयो? म छक्क परे। यो भनेको के हो? मैले नगेन्द्रलाई सोधेँ। उनीहरूको पक्षमा मात्र आवाज उठाउनुहोला भनेको, नगेन्द्रले भने। उनीहरूसँग विदा भएर हामी हतार हतार अगाडि बढ्यौँ। हामीले गाउँ र खेत पार गर्न लागेका थियौँ। बाँझो कतै कतै मात्र बुट्यान भएको पाखा सुरु भएको थियो। हामी निकै ठुलो लामो धीरतिर जाँदै थियौँ। एकजना मानिस हस्याङ फस्याङ गर्दै उकालो आए। हामी भए ठाउँ आइपुगेर हाम्रा 5 औँला र हत्केला मर्याक मुर्क पारेर हात मिलाए। म उहाँ कमरेडको सट्टामा आएको। उनले त्यसो भनेपछि हामीले बुझ्यौँ उनीहरूको ड्युटी फेरिएछ। उनले पनि हाम्रो ट्राइपोड बोक्न सघाइदिए। उनीसँग सामान्य कुराकानी गर्दै हामी भिरको बाटो अघि बढ्यौँ। एउटा अजङ्गको भिर आएपछि उनले भने, यही ठाउँमा हो हामीले प्रहरीलाई एम्बुस थापेको। एकजना यता ढल्यो, अर्कोजना यता। उनले देखाएको दुवैतिर छङ्गाछुर भिड थियो। काली लागेर हामीले हेर्न सकेनौँ। हाम्रो कमरेडले ऊ त्यहाँ माथि बसेर चार्ज गर्नुभएको थियो। उनले देखाएको त्यो ठाउँ पनि काली लाग्दो भिड थियो। ती कमरेडले त्यो कामको बारेमा उत्साहसाथ बताए। उनका अनुसार माओवादीले तल बाटोमा विस्फोटक पदार्थ राखेका थिए। त्यस तरापसँग जोडिएको झण्डै 200 मिटर लामो तार तानेर माथि लगेका थिए। माथि बस्ने मान्छेले तल बाटोमा हिँडिरहेका प्रहरी धराप नजिक पुगेको देखेपछि तार जोडेर विस्फोट गराएका थिए। ती कमरेडले बडो फुर्ति र गर्वसाथ भने, यसअघि यति ठूलो पदको प्रहरी अन्त कतै पनि मार्न पाइएको थिएन। यो घटना 2056 साउन 28 गते दिउँसोको थियो। त्यस दिन माओवादीहरूले कालीकोटका डिएसपी कैलाश कुमार छेत्रीलाई धरापमा पारेर मारेका थिए। प्रहरी जवान जयबहादुर सियानको एउटा हात चुँडिएको थियो। हाम्रा कानले सातो जाने खालका कुरा सुन्नु परेको थियो। आँखाले आङसिरिङ्ग हुने भिर हेर्नु परेको थियो। सुक्खाले गर्दा एउटा पनि घाँसपात नभएको छङ्गाछुर भिर हिँडिसक्नु थिएन। एकहोरो बाटोमा हेरेर हिँडौँ भन्दा पनि पारिपट्टिको डाँडो पनि आफूसँगै हिँड्दैछ जस्तो देखिन्थ्यो। झन्डै 5 बज्न लागेको थियो। अझै केही बेर भिरको बाटो हिँड्न बाँकी नै थियो। भिर काटेपछि पनि अलिकति उकालो र अलिकति तेर्सो हिँडेपछि मात्र हामी कोटबाट पुग्थ्यौँ। त्यसैले हामी हतारमा थियौँ। यस्तैमा अलिक परबाट चार पाँचजना मानिस हामीतिर आउँदै गरेको देख्यौँ। नजिक आइपुग्दा थाहा भयो त्यस टोलीको नेतृत्व भेरी कर्णाली स्वायत्त प्रदेशका जनसरकार प्रमुख तथा माओवादीका केन्द्रीय नेता कमरेड प्रकाण्ड अर्थात् खड्गबहादुर विकका भाइले गरेका रहेछन्। उनी सैन्य विभागपट्टि रहेछन्। उनको घर कालीकोटको कोटबाडा पारीको गाउँ मालकोट थियो। साथमा अखिल नेपाल महिला सङ्घकी सेती महाकाली इन्चार्ज दिलिना उपाध्याय पनि थिइन्। उनी मसँगै गएका नगेन्द्र प्रसाद उपाध्यायकी भाउजू पर्थिन्। वीरको बाटो कति बेला काटिसकौँ जस्तो भएका बेला उनले केरकार सुरु गरे। उनी हुर्मत लिने भाषा र हावभावमा एकपछि अर्को कुरा सोध्थे, म जवाफ दिन्थेँ। उनमा मेरो जवाफको प्रतिक्रिया देखिँदैनथ्यो, अनुहारमा पनि देखिँदैनथ्यो, बोलीमा पनि सुनिँदैनथ्यो। एकमा त त्यो मान्छे कान सुन्दैन कि जस्तो पनि लाग्यो। क्रूर हुनका लागि हतियार चलाउनै नपर्ने रहेछ। मैले त्यसै क्षण भोगेँ। त्यति बेला मैले मानमामा भेटेका केही मानिसले भनेको सम्झेँ। उनीहरूले मलाई तर्साउन खोजेका थिए। उनीहरूले भनेका थिए, फर्केर आउन गाह्रो पर्छ, माओवादीहरू दुर्व्यवहार गर्छन्, त्यतापट्टि युद्धविराम भएकै छैन भने हुन्छ आदि इत्यादि। मैले उनीहरूलाई हामीले त्यस्ता धेरै कमरेडसँग उठपस गरिसकेका छौँ भनेको थिएँ। लाखोमा जुम्लामा जिल्ला जनसरकार प्रमुख कर्मालाई भेटेपछि मलाई यसो भन्ने हिम्मत आएको थियो। युद्धविरामको बेला पनि बन्दुक बोकेका चार पाँचजना मान्छे उनका अघि पछि थिए, तर उनले हामीसँग नरम भएर कुराकानी गरेका थिए। उनले भनेका थिए, हाम्रा गल्ती देखाइदिनु भयो भने हामीलाई पनि गल्ती सच्याउने मौका मिल्छ। यतिभन्दा पनि मानमाका मानिसले मलाई सचेत गराएका थिए। उनीहरूले भनेका थिए, कर्णाली पारीका जति क्रूर कमरेड नेपालभरमा कहीँ छैनन्। पार्टीको प्यारो हुन छोरीले आफ्ना बाबुलाई सुराखीको आरोप लगाएर मार्न सक्ने ठाउँ हो त्यो। अहिले मलाई उनीहरूको कुरा ठिकै रहेछन् कि जस्तो लाग्यो। वीरमा बाटो त ठुलै थियो, दुईजना मान्छे ओहोरदोहोर गर्न पुग्ने। मलाई केरकार गर्दा ती कामरेड बाटोको दिलतिर उभिएका थिए, मलाई भित्तापट्टि पारेका थिए। एकातिर उनका च्याटिएका कुरा, अर्कातिर भिर। एक मन त एक लाती दिएर त्यस कमरेडलाई भिरमा ढुन्मिलाइदियो कि जस्तो लागेको थियो। मैले त्यसो गर्न सक्थेँ, तर त्यसपछि मेरो पनि हाल त्यही हुने थियो। त्यसैले बल गरेर आफूलाई सम्हाले। आधा घण्टाको केरकारपछि ती कामरेडले आदेश दिए, कोटबाडाको मूल गाउँ चाहिँ जान पाउँदैनौ, त्यसो भए हामी किन जानु त, यहीँबाट फर्कन्छौँ नि। मैले अलिकति घुर्की लगाएँ। एयरपोर्ट जानु, मान्छे मारेको ठाउँ हेर्नु। त्यति भनेर उनले हामीसँग आएका कामरेडलाई तानेर अलि उता लगे। एकैछिन साउती गरेर उनलाई फर्काइदिए। उनीहरूको टोली ओह्रालो लाग्यो। कोटबाडामा कोही मान्छे खुलेर बोल्ने अवस्थामा थिएनन् भने अन्दाज हामीले गरिसकेका थियौँ। तर पनि कोटबाडा गाउँ पुग्न पाए केही न केही कुरा थाहा हुने थियो, मान्छेको अनुहार व्यवहार आदिबाट। तर त्यो अवसर पाइएन। तैपनि एयरपोर्टसम्म पुग्न पाइने भएर कमसेकम पोहोर साल असारमा भेटेका जोगीमाराका 15 परिवारका 17 मानिस मारिएको ठाउँसम्म त म पुग्ने पाएँ। मैले यसरी चित्त बुझाएँ। यस्तै आशाले हामीले अधेरी खोलाको भिर र त्यसपछिको उकालो काट्यौँ र कोटबाडा गाउँको ओल्लो छेउ पुग्यौँ। अलिअलि मात्र पिरालोमा बाक्लै बस्ती भएको कोटबाडा गाउँ देखियो। त्यसको सिरानमा रहेको विमानस्थललाई थाम्नका लागि जोगीमारा समेतका मजदुरले चलाएको लगाएको तल्लोपट्टिको अग्लो पर्खाल पनि देखियो। विमानस्थलभन्दा मुन्तिर फाट्टाफुट्ट घर थिए। तपाईँहरू यहीँ बस्दै गर्नुहोस्, हामीसँग गएका कमरेड यति भनेर गाउँतिर लागे। बेलुकाको ठ्याक्कै 7 बजिसकेको थियो। ती कमरेड कति बेला फर्कने हुन् कि होइनन् भनेर हामीले सोच्यौँ। जेठको दिनमा बिहान तल कर्णालीको किनारमा खपिन सक्नु गर्मी भए पनि कोटबाडामा जाडै थियो। दिनभरको गर्मीले र उकालो हिँड्दा पसिना निस्केकाले पनि हामीलाई जाडो भएको हुन सक्थ्यो। करिब आधा घन्टापछि एकजना मानिस हामी भए ठाउँ आयो। हामीसँग हात मिलाएर परिचय दियो। माओवादीले मात्र चिन्ने उपनाम भएकाले हो कि थकाइले हो, मैले उसको नाम सम्झिनँ। रात पर्न लाग्यो, एयरपोर्टतिरै जाउँ उसले यसो भनेपछि हामी उसको पछि पछि हिँड्यौँ। मैले उसलाई कोटबाडाका एकजना मानिसबारे सोधेँ। मानबहादुर विष्टलाई चिन्नुहुन्छ, उनी कोटबाडाकै मान्छे हुन्, एयरपोर्टमा काम गर्थे। एक दिन मजदुरहरूले काम गरेका बेला हेलिकप्टर उडेर आयो। त्यति बेला मानबहादुर पनि काम गर्दै थिए। हेलिकप्टरले खसाएको बम ढुङ्गामा लागेर त्यसको चोइटाले नाकमा लाग्यो भनेका थिए अरे उनले। मेरो कुरा सुनेर ती कमरेड हिँड्न रोकिए। पछाडि फर्केर मेरा मुखमा हेरेर सोधे, कसरी थाहा पाउनु भयो? मैले जवाफ दिएँ, त्यो मान्छेसँग काम गरेर 2058 साल माघमा घर फर्केका जोगीमाराका मजदुरलाई पोहोर असारमा उनकै घरमा भेटेको थिएँ। उनीहरूले भनेका थिए, मै त हो नि मानबहादुर विष्ट। उनले भने, आफ्ना बारे ती थाहा पाउने मान्छे भेट्दा उनी दङ्ग भए। त्यसमाथि म उनीसँगै काम गरेका र कोटबाडामा मारिएका जोगीमाराका मजदुरका घर पुगेको मान्छे भएकाले पनि उनी खुसी भएका हुँदा हुन्। म पनि विकट अवस्थामा आफूले थाहा पाएको एकजना मान्छे भेटेकाले अलिक ढुक्क भएँ। गाउँलेहरूसँग कुराकानी गर्नुपर्ने थियो, उनीहरूलाई भेट्न सकिएला नि? मैले सोधेँ। म सकेसम्म कोसिस गर्छु तर पार्टीलाई सोध्नुपर्छ। उनले हामीसँग राम्रो व्यवहार गरेका थिए। उपनामभन्दा बाहेक अरू कुरा गर्दा उनले पनि एउटा माओवादी शब्दावली मिसाएका थिएनन्। उनमा दम्भ र क्रूरता केही पनि थिएन। अरूलाई होच्याउनुपर्छ भने कुण्ठा पनि थिएन। हामीलाई तेर्सो बाटो हिँडाएर विमानस्थलको पर्खालसँग झन्डै झन्डै जोडिएको घरको भुइँतलाको एउटा कोठामा पुर्याएपछि यहीँ बस्नुहोला भनेर उनी हिँडे। उनका भागमा परेको ड्युटी सकिएछ भन्ने ठाने मैले। धुलो उड्न लागेको, गोबरले लिपेको त्यो कोठा ठुलो थियो। त्यसले घरको दुई तिहाई भाग ढापुकेको थियो। भुइँमाथि प्लास्टिक ओछ्याइएको थियो। त्यसमाथि मैलो डस्ना, त्यसमाथि तन्ना थिएन। छेउमा एउटा पातलो सिरक पनि थियो। सुत्ने ठाउँ त राम्रै रहेछ, खाना चाहिँ त्यत्तिकै होला, एउटा एउटा चक्लेट खाउँला सुताउँला, मैले नगेन्द्रलाई भने। अरू त त्यस्तै हो, पानी चाहिँ खान पाए हुन्थ्यो, नगेन्द्रले भने। तर पानी खोज्ने ठाउँ थिएन, त्यस घरमा अरू मान्छेको चालचुलै थिएन। त्यहाँबाट अरू घर धेरै टाढा थिए। फेरि नचिनेका मान्छे हामीलाई उनीहरूले पानी देलान् भन्ने आश पनि थिएन। 8:30 बजेतिर सुत्ने तर्खर गर्न लागेका थियौँ, कसैले ढोका ढकढकायो। हाम्रो लागि ओछ्यानमै खानेकुरा ल्याइदिएको रहेछ। थालमा 4 रोटी थिए, एउटा मगमा मोही थियो, अचारका लागि नुन खुर्सानी थियो, नुन खुर्सानी पिँधेको सिलौटै उठाएर ल्याइदिएको थियो, 1 लोटा चिसो पानी पनि साथमा थियो। भोक लागेका बेला रोटो र नुन खुर्सानी असाध्यै स्वादिलो भयो। सबैभन्दा मिठो चाहिँ जेठको धुपको मोही थियो। बिचराहरूले कहाँबाट बन्दोबस्त गरेका होला, खाइसकेर भाँडा यहीँ राखिदिनु होला। हामीलाई खाना ल्याइदिने दुईजना केटा खाना राख्ने बित्तिकै यति भनेर फर्केका थिए। उनीहरूले भने जस्तै गरेर हामीले थाल मग र सिलौटो छेउ लगाएर राखिदियौँ। त्यसपछि सुत्ने काम मात्रै बाँकी थियो। मानमादेखि कोटबाडासम्मको 7.5 कोस हिँड्दा निकै पसिना बगेको थियो। धोएको लुगा निचोरे झैँ जेठको घामले शरीरबाट पानी निचोरेर शरीर थकित बनाएको थियो। पहिले पछि जस्तो रिस उठ्दा कुरा सोधेर माओवादीले दिमाग पनि थकाएकै थिए। तैपनि रातको 12 बजेसम्म पनि निन्द्रा आएन। खासमा भन्ने हो भने त्यस रात हामी घरमा होइन, चिहान गाडीका बिचमा सुतेका थियौँ। हामी सुतेको ठाउँभन्दा केही मासतिर दुईजना मानिसको चिहान थियो। 10 मिटर जति पूर्व दक्षिणको खोल्चीमा 10-11 जना जति मानिस गाडिएका थिए। त्यसभन्दा 5 मिटर जति माथि 8-9 जनाको लास एउटै खाल्डोमा गाडिएको थियो। हामी सुतेको वरपर एकै दिन मारिएका 35 जना मानिसका लास गाडिएका थिए। करिब 200 मिटर परतिर 11 जना प्रहरीको प्राण गएको थियो। मैले त्यति बेला मेरो वरिपरि मारिएका सबै 46 जना मानिसलाई भन्दा पनि जोगीमाराका 17 जनालाई सम्झेँ। अरूका परिवारसँग मेरो सम्पर्क थिएन। दार्जिलिङका मानिसका परिवारसँग भने मैले 3 पटक भेटेको थिएँ। त्यति बेला उनीहरू सबैका आँसु सम्झिएँ, कसरी मारिए होलान् भनी उनीहरूले बारम्बार सोधेका कुरा सम्झिएँ। यसको जवाफ आज दिउँसो सेरी जिल्लाको माओवादी कार्यालयमा भेट भएका मङ्गलसेन ब्रिगेडका सिपाही कमरेड विद्रोहले दिएका थिए। उनले भनेका थिए, हामी फागुन 6 गते नै कोटबाट पुगेका थियौँ। त्यो कुरा थाहा पाएर सेनाका हेलिकप्टर 6 गते नै आएर कोटबाडाको विमानस्थलमा बस्न खोजे। कुल्लीहरू लुके, हामी सेनाले प्रतिकार गऱ्यौँ, विमानस्थलमा काठ ठड्यायौँ। हेलिकप्टर त्यहाँ बस्न सकेन, बमको सेल खसायो र गयो। सेनाको हेलिकप्टर 7 गते फेरि आयो हवाई गस्तीमा, तर बस्न नसकेर फर्कियो। हामी त्यहाँबाट हिँडिसकेका थियौँ। 11 गते फेरि हेलिकप्टर आयो। हामीसँग सम्पर्क छुटेकी प्लाटुनकी एकजना बहिनी कोटबाडामा हुनुहुँदो रहेछ। उहाँले हवाई गस्ती गरिरहेको हेलिकप्टरतिर ताकेर गोली हान्नुभयो। त्यसपछि हाम्रो सम्पर्कमा आउनुभयो। हेलिकप्टर कोटबाडाभन्दा 1 घन्टा टाढा घारी भन्ने ठाउँमा बस्यो। त्यसको भोलिपल्ट सेना पैदल हिँडेर कोटबाडातिर लाग्यो। सबैभन्दा पहिले एयरपोर्ट कब्जा गर्ने नीति रहेछ। अलि तल गङ्गा विष्ट आफ्नो घरको खलामा काम गर्दै थिए। सेना आएको देखेपछि भागेर घरभित्र पसेछन्। आमाको काखबाट थुतेर बाहिर ल्यायो, उसलाई मारिदियो। कोटबाडाका डाक्टर गोविन्द गिरी हेल्थ असिस्टेन्टलाई माओवादी डाक्टर भन्छन्। उहाँ मेडिकल स्टोरमा हुनुहुँदो रहेछ। तलबाट गएको सेनाले मेडिकल स्टोरबाट बाहिर बोलाएछ, अर्कापट्टि फर्काएर गोली हानेछ। घाँटीमा गोली लागेका गोविन्द ढलेछन्, मऱ्यो भनेर सेना हिँडेछ। सेना गएको थाहा पाएपछि उहाँले उठेर गाउँ हेर्नुभएछ, सामान्य रहेछ। त्यसपछि भिकुलाको झाडी र लुसा हुँदै हामी भए ठाउँमा पुगेर खबर गर्नुभयो। हामी त्यहाँबाट हिँड्यौँ। त्यसपछि सेनाले एयरपोर्टमा पुगेर काम छोडेर समूहमा बसेका मैनाली ठेकेदारका कुल्ली मारेछ। राजु लामा चाहिँ भागेर बाँचेछन्। त्यसपछि सेना धादिङका मजदुर भए ठाउँ गएछ र उसले ठेकेदार समेतलाई मारेछ। धादिङको सबैभन्दा कान्छा कुल्ली ज्वरो आएर घरभित्रै सुतेका रहेछन्, उनलाई कोठाबाट बाहिर ल्याएर मारेछन्। एकजना मजदुर लाटा थिए, उनलाई पनि मारेछन्। धादिङको मजदुर बसेका घरका एकजना भाइलाई पनि मारे। धादिङका मजदुर यही घरमा बस्थे, हामी सुतेकै कोठामा पो हो कि? ज्वरो आएका मजदुर चाहिँ पल्लो कोठामा सुतेका थिए कि? मान्छे मारिसकेपछि सेनाले गाउँलेलाई लास गाड्न आदेश दिएर गयो। अघिल्लो टोली हिँडिसकेपछि सेनाको मद्दती टोली आयो, जसमा ठेकेदार कुमारका भाइ पनि रहेछन्। उनले आफ्ना दाजु कहाँ बस्छन् भनेर सोधेछन्। मरिहाल्यो नि, लास त्यही हो, एकजना गाउँलेले भनेपछि उनी रोएछन्। हिँड्ने बेला उनलाई गाउँलेलाई बोलाएर 500 रुपियाँ दिएर भनेछन्, मेरो दाईको लास छुट्टै गाडिदिनु होला। कुमारको लास छुट्टै गाडिएको थियो। उनको लास हामी सुतेको ठाउँभन्दा मास्तिर विमानस्थलको पर्खालको पुच्छारमा गाडिएको थियो, जुन पर्खाल उनी आफैले ठड्याउन लगाएका थिए। त्यसको भोलिपल्ट सेना फेरि फर्केर कोटबाट आयो, गाउँलेलाई लास झिक्न लगाएर जीवनमा जहिले पनि कुलो बाटो विमानस्थल बनाउने हतियार मात्र बोकेका मान्छे मार्ने हतियार कहिले पनि नबोकेका मजदुरका लास छेउ हतियार राखेर फोटो खिच्यो। पहिला सेना आउँदा भागेका माओवादी त्यसको भोलिपल्ट कोटबाट आए, गाउँलेलाई फेरि लास निकाल्न लगाए। जीवनभर राजनीति नगरेका मजदुरका लासलाई कम्युनिस्ट झण्डाले बेरेर फोटो खिचे। सेनाले कोटबाडामा मारिएका मानिसलाई मरणोपरान्त आतंककारी बनायो, माओवादीले मरणोपरान्त क्रान्तिकारी बनायो। श्रुति सम्वेकमा हामी मोहन मैनालीको नियात्रा मान्टा डराएको जुगको वाचन सुनिरहेका छौं र यसभित्र कोटबाट उहाँहरू पुग्नु भएको छ। यो प्रसंगलाई अझै अगाडि सुनाउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज मोहन मैनालीको नियात्रा मान्टा डराएको जुगको 10 श्रृङ्खला सुनिरहेका छौं। यति बेला उहाँहरू कोटबाडा पुग्नु भएको छ। कोटबाडामा अब के हुन्छ वारी जङ्गबहादुर पारी जङ्गबहादुर शीर्षकको यो अध्याय सुनौ। June 2060 Jet 14 कोटबाडा। हिजो त्यति निन्द्रा नपरेको भए पनि म बिहानै उठेँ, भिडियो क्यामेरा निकालेँ, घरको आँगनबाट कोटबाडाको माथिल्लो बस्ती भैँसी महिलाले पानी ल्याएको आदि दृश्य खिचेँ। मानिसको चहल पहल त्यति नहुनाले खिच्नुपर्ने धेरै कुरा थिएन। यत्तिकैमा एकजना माओवादी आइपुगे, पार्टीको अनुमति नलिकन खिच्न नहुने थियो, साँच्चैकै नरम भएर भने। खिचेको होइन, क्यामेरा चेक गरेको, मैले उनलाई ढाँट्न खोजेँ, उनले पत्याए जस्तो त लागेन तर केही भनेनन्। उनले इच्छा हुँदा नहुँदै पनि आफूलाई आफूभन्दा माथिको माओवादीले जारी गरेको आदेश मसम्म पुर्याए जस्तो लाग्यो। उनको हाउभाव र बोल्ने तरिका देखेर उनले मलाई यसो भने जस्तो लाग्यो, अहिलेसम्म खिचिहालिस्, अब पनि खिचिस् भने तर म दुवैजनालाई अप्ठ्यारो पर्छ। उनले क्यामेरा हेर्न मन गरे जस्तो लाग्यो। मैले भ्यू फाइन्डरबाट हेर्न दिएर पारिपट्टिको गाउँमा फोकस गरेर बिस्तारै जुम इन गरिदिएँ। ओहो, त्यति टाढाको चिज पनि नजिकै जस्तो पो देखिँदो रहेछ, पारी सेनाले गस्ती गरेको पनि देखिने रहेछ। उनका लागि क्यामेरा दृश्य खिच्नभन्दा सेनाको चियो गर्न बढी उपयोगी थियो। क्यामेरा र ट्राइपेड दुवै बन्द गरेर हामी माओवादीलाई पर्खेर बस्यौँ। बिहान 8 बजीतिर एक होल माओवादी आए, यसपटक उनीहरूले नीति फेरेछन्, आफू नरम भएर बोले, हामीले गरेको कामबारे ए अँ राम्रो मात्र भने। अचम्म लाग्यो तर एकैछिनमा कुरा बुझियो, यसपालि गाली गर्न र क्रूरता पोख्न गाउँलेलाई अघि सारेका रहेछन्। एकैछिनमा कोटबाट गाउँका 8-10 जना मानिस आइपुगे। यतिका समयसम्म तिमी पत्रकारहरू कहाँ थियौ, नेपालका मानवाधिकारवादीहरू कहाँ गएका थिए, एकजना अद्वैंशीले भन्यो। अर्कोले जसरी आयो त्यसरी नै जाओ, यहाँ कोही पनि आउनु पर्दैन भन्यो, बाँकीले उसको होमा हो मिलाए। एकमन त उनीहरूसँग बोल्नु बेकार छ जस्तो लागेको थियो, तैपनि मैले उनीहरूलाई सोधेँ, मैले काम गर्ने ठाउँ काठमाडौँबाट यहाँ आइपुग्न कति हिँड्नुपर्छ थाहा छ, जतिसुकै टाढा होस् हामीलाई के मतलब, भिडबाट कसैले भन्यो। यति टाढादेखि सेना र माओवादी छिचोलेर आउन गाह्रो छ, युद्धविराम नभएको भए अहिले पनि आउन गाह्रो थियो, पुल काटेकाले पारीका मान्छे वारी आउन सक्दैनथे भन्ने कुरा मैले बताइराख्नुपर्ने होइन, मैले भने। पुल त बैरी गाउँ आउन जान र नियत्था जनसमुदायको हत्या गर्न नपाउन् भनेर पो काटेको त, अर्को एकजनाले भन्यो। पुल काट्दा बैरी रोकिने भए उनीहरू यहाँ कसरी आइपुगे त, माओवादीहरू चाहिँ अलि नरमै भएको देखेर मैले हिम्मत गरेर खरो कुरा गरेँ। हामीसँग फुर्सद छैन यस्ता कुरा सुन्ने, काममा जानु छ। यसो भनेर एकजना उठेर हिँडेपछि अरू पनि अनुशासित सिपाही जस्तै उसको पछि लागे। यस्ता मान्छेसँग धेरै समय बिताउनु नपरेकोमा मलाई पनि खुसी नै लाग्यो। यस घरकी आमाले तपाईँहरूलाई धेरै कुरा भन्न सक्नुहुन्थ्यो, तर उहाँ अहिले माइत जानुभएको छ, एकजना माओवादीले भने। उनीहरूले भनेको ठिकै पनि हुन सक्थ्यो। हिजो बेलुकादेखि नै यस घरमा मान्छेको चालचुल थिएन। बिहान एउटी 25-26 वर्षकी महिलाले धाराबाट गाग्रामा पानी ल्याएर घरभित्र लगेकोसम्म देखेको थिएँ। उनले पानी बोकेर आएको मैले खिचेको पनि थिएँ। घरमा को हुनुहुन्छ भनेर मैले कुराकानी गर्न खोज्दा उनी नबोली हिँडेकी थिइन्। कमरेड रोहितलाई प्रश्न राख्न सक्नुहुन्छ, माओवादीले एकजनातिर देखाएर भने। कमरेड रोहित त हिजो हामीलाई पर डाँडाबाट गाउँ लिएर आउने मानबहादुर विष्ट पो रहेछन्। माओवादीहरू कसैलाई केही कुरा सोध्दैनन्, प्रश्न राख्छन्। थालपटुक बटुका राखे चाहिँ उनीहरू केही कुरा सोच्दैनन्, सोचको विकास गर्छन्। सडक कुलो बनाएर विकास गरे चाहिँ कुनै कुरा सोध्ने र सोच्ने काम त पुराना सत्ताका समर्थकले मात्र गर्ने कुरा थिए। सोध्ने र सोच्ने काम अग्रगमनका नम्बरी दुश्मन थिए। मैले ट्राइपड खोलेर त्यसमाथि क्यामेरा राखेँ अनि कमरेड रोहितलाई प्रश्न राखेँ, यहाँ मारिएका मानिसका लास कहाँ कहाँ गाडिएका छन् देखाइदिन सक्नुहुन्छ कि? मैले राखेको प्रश्नले कमरेडलाई अल्मलायो। प्रश्न होइन भनौँ भने प्रश्नवाचक चिन्ह लागेको थियो, हो भनौँ भने यसको जवाफ दिन काम गर्नु पर्थ्यो। कमरेड रोहितले जवाफ दिने आज्ञा मात्र पाएका थिए, लास गाडेको ठाउँ देखाउने आज्ञा पाएका थिएनन्। हुन्छ देखाइदिनुहोस् न, अर्का कमरेडले तुरन्तै अनुमति दिए। कमरेड रोहितले लास गाडेको ठाउँ देखाउने अनुमति पाउनु भनेको त्यो ठाउँ मैले हेर्न पाउनु हो, र पत्रकारले हेर्न पाउनु भनेको अरूलाई देखाउनका लागि खिच्न पाउनु पनि हो भन्ने अर्थ लगाएँ मैले। कमरेड रोहित अरू 2-3 जना कमरेडका साथ अघि लागे। म क्यामेरा खोलेर उनको पछि पछि लागे। यहीँभित्र छन् 10-12 लास, व्यवस्थित च्यान बनाउन सकिएन, दुई कानला तलतिर पुगेर उनले भने। भलेटाको भलले च्यानमाथिको माटो बगाएर लैजाला भनेर निगालो लगाएका छौँ। च्यानमाथि निगालो हुर्किसकेको थियो। त्यसपछि उनी अलि माथिल्लो कानलोमा गए। उनले भने 8-10 जना यहाँ खाल्डोभित्र छन्, एकजना पूर्वका मामा, बाँकी धादिङका। उनीहरूको च्यान खोल्छीमा नपरेकाले त्यसमाथि निगालो रोप्नु परेको थिएन। अलि माथि एयरपोर्टको पर्खालको फेदमा पुगेर उनले भने, घरपति केटा टेकबहादुरलाई त्यता राखेको छ, कुमार दाईलाई चाहिँ यता। च्यान देखाइसकेपछि फेरि बास बसेको घरमा गयौँ, जहाँ माओवादीका अरू नेता पनि बसेका थिए। हामीलाई यति कुरा भए पुगेको थियो, तर प्रश्न किन नराखेको भनेर न्यू खोज्लान् भनेर मैले कमरेड रोहितलाई सेना कसरी आएर कसरी मान्छे मारे भनेर प्रश्न राखेँ। कमरेड रोहित उत्तर दिन थालेपछि मैले मनमनै उनको खुबीको तारिफ गरेँ। यी मान्छेले हिजो हामीसँग कुरा गर्दा एउटा पनि माओवादी शब्दावली मुखबाट निकालेका थिएनन्। आज कमरेडहरूको बीचमा बसेर बोल्दा एकपछि अर्को गरी माओवादी शब्दावलीको लहर निकाले। हरेकचोटि सेना भन्नु अघि रक्त पिपासु भन्न छुट्याएनन्। हरेकचोटि माओवादी भन्नु अघि गौरवशाली पार्टी भन्न बिर्सेनन्। मारिएका मजदुरहरूबारे जतिचोटि कुरा गरे महान सर्वहारा भनिरहे। धर्मप्रचारक, एनजिओका जागिरी तथा कार्यकर्ता र माओवादीमा एउटा समानता छ, यी तिनै थरी सामान्य मानिसले नबुझ्ने, सायद आफैले पनि नबुझ्ने शब्दमाथि शब्द थुपारेर अरूलाई आफ्नो मतमा ढाल्न कोसिस गर्छन्। आफूभन्दा भिन्न धर्म, आफू बाहेकको एनजिओ वा भिन्न विचार र कार्यशैली भएको जुनसुकै संगठन, अर्को सेना र भिन्न मत भएको पार्टीप्रति यिनीहरू घोर असहिष्णु हुन्छन्। तिनमाथि यिनले घमासान युद्ध छिड्छन्। यिनका कुरा सुन्दा कान टट्ट्याउँछ, यिनले बोलेको सुन्दा कता कता लाज लाग्छ, नजान्ने मान्छेले गरेको अभिनय हेर्दा आफैलाई लाज लागेको जस्तो। कमरेड रोहितको बनी बनाऊ जवाब सिद्धिएपछि मैले क्यामेरा कोठाबाट बाहिर निकाले। आँगनमा ट्राइपोड राखेर जुन घरमा मजदुर मारिएका थिए ती घर र तिनका आँगनका विभिन्न साइजका दृश्य खिचे। माओवादीहरू पनि बाहिर निस्के। उनीहरूले पनि क्यामेराबाट हेर्दा कस्तो देखिँदो रहेछ भनेर हेर्न खोजे। मैले क्यामेरा रेकर्ड गरिराखेरै उनीहरूलाई हेर्न दिए। सबैले पालै पालो हेरे। यसपछि मैले कोटभाडाको गाउँघरका थप दृश्य खिचेँ। माओवादीले सुरुमा नखिच भनेनन्। 10 मिनट जति पछि एकजनाले भन्यो, अब पुग्यो, धेरै खिच्नु पर्दैन। कति खिचे पुग्छ भन्ने मलाई थाहा हुने कुरा हो, मलाई अरूले भन्ने कुरा थिएन, तर यहाँ नपुगेको भए पनि मैले पुग्यो भन्ने ठान्नु पर्यो। त्यति बेला मलाई राणाकालको भनाइ याद आयो, कोटको ओखति छैन, हुकुमको अवज्ञा हुँदैन। कोड अर्थात् कुष्ठरोगको औषधि पत्ता लाग्यो। 2007 सालपछि हुकुमको पनि अवज्ञा हुन थाल्यो। हुकुमको अवज्ञा हुन थालेको 54 वर्षपछि मैले कोटबाडामा माओवादीको अवज्ञा गर्ने हिम्मत गरेँ। कोटबाडा एयरपोर्टको दृश्य खिच्न खोजेँ तर सकिनँ। माओवादीले कडी कडाउ गरे, एयरपोर्टको पर्खाल उक्लने बाटो छेके। यसरी खिचिए पुगेपछि कोटबाडामा हामीले गर्नुपर्ने काम केही थिएन। मैले क्यामेरा बन्द गरेँ, ट्राइपोड प्याक गरेँ। हामी फर्कन लागेका बेला माओवादीहरूले खाना तयार छ, खाएर जानुपर्छ भने। उही हिजो बेलुकाकै जस्तो खाना, अर्थात् रोटो र अचार खाइसकेपछि हामीले हिजो बेलुका र अहिलेको खानाको पैसा तिर्न खोज्यौँ, तर माओवादीहरूले दिएनन्। जनताले खुसीसाथ खुवाएको खानाको पैसा तिर्न पर्दैन भने। हिँड्ने बेला एकजना माओवादी साथै लागे। उनको काम हामीलाई कोटबाडाको डाँडा कटाउनु थियो। कोटबाडाको डाँडामा बेगले हावा चल्न सुरु गरिसकेको थियो। यो हावा चलेपछि जहिले पनि टाउको दुख्छ। सरहरूसँग सिटामल छ भनेर एउटा पाउन डाँडी डाँडा ओह्रालो झर्दा हाम्रा हेरालुले हामीलाई भने। मैले 10 सिटामलको पत्ती बोकेको थिएँ, एउटा आफूलाई राखेर बाँकी उनलाई दिएँ। सीतामल पाएपछि उनले हामीलाई विदा गर्ने बेला आयो। हामीलाई कोटबाटको डाँडा कटाएर उनी गाउँ फर्किए। हामीले सुरुमा भिरको बाटो र त्यसपछि सामान्य पहाडी बाटो पार गरेर उही हिजो तरेको आङजिरिङ हुने पुल तर्यौँ। पुलसम्मको ओह्रालो बाटो त्यति असजिलो भएन, लडे पनि आफू जानुपर्ने ठाउँतिरै गइन्थ्यो। पुल तरेर उकालो लागेपछि भने मलाई निकै अप्ठ्यारो पर्यो। घाम एउटा होइन दुई तिनवटा लागेका थिए जस्तो भयो। पुरै उकालोभरि शीतल बाटो कहीँ थिएन। झन्डै तीन घन्टा हिँड्दा पनि मान्माको डाँडो अझै धेरै माथि थियो। जसोतसो मान्माको डाँडामा उक्लेपछि मैले भिडियो र स्टिल दुवै क्यामेरा नगेन्द्रलाई दिएँ। उनी होटलतिर लागे। म ब्लड प्रेसर जचाउन एउटा औषधि पसल गएँ। दुई तिन दिन पानी राम्रोसँग खान नपाएकाले र पसिनाबाट धेरै पानी बगेकाले ब्लड प्रेसर धेरै घटेको रहेछ। पसलमा बसेका अहेबले एक बट्टा ग्लुकोज दिएर भोलिसम्म म यो सब खाइसक्दा ठिक हुन्छ भने। श्रुति सम्बन्धमा हामीले आज कालीकोटको मानमाको यो अध्याय पूरा गर्न सकेनौँ। 217 पृष्ठमा ल्याएर समयले हामीलाई रोक्यो। मोहन मैनालीको नियात्रा मान्टा डराएको जुगको 10 श्रृङ्खला अब आजलाई यति नै। अर्को साता यसैको वाचन 11 श्रृङ्खलामा हामी सुनाउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। नमस्कार, शुभरात्रि।
Dere